السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے پروگرام جہاں رنگ کے ساتھ میں ہوں اسد حسن، پروڈیوسر ہیں ہمارے ساتھ اسفر امام اور انجینئر جونا کمنگز۔ آج کے اس پروگرام میں جن موضوعات پہ ہم بات کریں گے، سب سے پہلے امریکہ کے وسط مدتی انتخابات، پولنگ کا عمل اس وقت جاری ہے اور یہ انتخابات دونوں پارٹیوں کے لیے بے حد اہمیت کے حامل ہیں۔ صدر ڈونلڈ ٹرمپ، ان کے لیے بھی بہت سارے مبصرین کے نزدیک ان کی پچھلے آلموسٹ 2 سال کی کارکردگی کا یہ ریفرنڈم خیال کیا جا رہا ہے اور یہ تعین کریں گے کہ اگلے 2 سال میں ان کے فیصلے اور فیصلوں پہ عمل درآمد کی اہلیت پہ کیا فرق پڑتا ہے۔ پروگرام کا ہمارا اگلا حصہ گفتگو ہوگی امریکہ کی اسٹیٹ پرنسپل ڈپٹی اسسٹنٹ سیکرٹری ایلس ویلز، ان کا پاکستان کا دورہ، وہ بھی ایسے وقت میں جب پاکستان کی قیادت چین کا دورہ مکمل کر کے پہنچی ہے۔ بتایا جا رہا ہے یہ فالو اپ وزٹ ہے جو دونوں ملکوں کے وزرائے خارجہ کے درمیان ملاقات کے بعد وزراء کی سطح پہ بات چیت کا سلسلہ آگے بڑھانے اور باہمی تعلقات بہتر کرنے کے ایجنڈے کا حصہ ہے۔ تیسرا سیگمنٹ، اس میں ہم بات کریں گے پاکستان کے اندر نیشنل سیکیورٹی کا اجلاس، پرائم منسٹر عمران خان نے اس کو ہیڈ کیا، ساتھ ساتھ وہاں پہ انہوں نے بریفنگ دی چین کے دورے سے متعلق۔ لیکن دیکھنا یہ ہے کہ جب عمران خان ملک سے باہر تھے تو پاکستان کے لیے وہ 5 دن بڑے مشکل دن اس اعتبار سے تھے کہ سڑکوں پہ احتجاج ہوا آسیا بی بی کیس میں، متعدد افراد کی املاک کو نقصان پہنچایا گیا، بہت ایک برا تشخص پاکستان کا دنیا بھر میں پہنچا ہے۔ اس کے اوپر ملک کے اندر سے، حتیٰ کہ پارٹی کی اپنے اندر سے بہت زیادہ تنقید ہو رہی ہے۔ سو کیا پاکستان کی قیادت جو ان ہنگاموں کے بعد مل کے بیٹھی ہے، کیا یہ لیڈرشپ مذہبی انتہا پسندی کے خلاف کوئی ریزالو شو کر رہی ہے، کر سکتی ہے؟ کیا فیصلے ہوئے اس بارے میں یا کوئی بات بھی ہوئی؟ اور دوسرا یہ کہ آسیہ بی بی جو کہ اس اہانت مذہب کے الزام میں 8 سال قید پہلے کاٹ چکی ہیں اور لیکن سپریم کورٹ سے رہائی پا چکی ہیں، ان کے بارے میں جو پہلے کیا سرائیاں تھیں کہ وہ ملک سے باہر جا چکی ہیں، پاکستان کے وزیر مملکت برائے داخلہ تصدیق کرتے ہیں کہ وہ فی الوقت پاکستان کے اندر موجود ہیں۔ اسی سیگمنٹ میں ذرا لائٹر نوٹ پہ یہ بھی جج کر دیکھیں گے ہم کہ ایک رپورٹ جو ہے پاسپورٹ رینکنگ کی، جو گلوبل پاسپورٹ رینکنگ ہے، اس میں پاکستان کا پچھلے سال کی نسبت 8 درجے بہتری آئی ہے۔ اور آخر میں فیک اکاؤنٹس کا قضیہ تو چل ہی رہا تھا، لیکن اب چیلنج یہ ہو گیا ہے کہ پاکستان کے تقریباً تمام بینکوں کا جو ڈیٹا ہے وہ ہیک ہونے کی اطلاعات مل رہی ہیں۔ متعدد کنزیومرز کی جانب سے میڈیا پہ اطلاع یہ ہے کہ ان کے اکاؤنٹس میں سے پیسے بھی نکالے گئے ہیں اے ٹی ایمز کے ذریعے۔ سو یہ کیا اسکیم ہے، کیا کیسے یہ ہیک ہو رہا ہے، اس کے لیے کیا تدابیر اختیار کی جا رہی ہیں، اس کے اوپر بھی ہم بات کریں گے۔ تو چلتے ہیں پروگرام کے ہم پہلے حصے کی جانب۔ امریکہ کے اندر وسط مدتی انتخابات ہیں۔ ہماری خبروں میں بار بار آپ یہ سن چکے ہوں گے کہ عام طور پہ پریزیڈینشیل الیکشن کے بعد، جب یہ 2 سال کے بعد انتخابات ہوتے ہیں، سو نیا نیا مینڈیٹ ہوتا ہے، بہت دلچسپی وہ نہیں ہوا کرتی جو پریزیڈینشیل الیکشنز میں ہیں۔ لیکن 1960 کے بعد بہت سارے تجزیہ کاروں کے نزدیک یہ پہلے وسط مدتی انتخابات ہیں جس میں غیر معمولی دلچسپی ہے اور بڑے ٹرن آؤٹ کی اس میں توقع کی جا رہی ہے۔ خواتین خاص طور پہ ووٹ ڈالنے کے لیے بہت پرجوش ہیں، اور نیا ووٹر جو رجسٹر ہوا ہے، 30 سال سے کم جن کی عمروں ہیں، انہوں نے خاص طور پہ جو ایبسنٹی ووٹرز ہیں، ایبسنٹی ووٹر سے مراد یہ کہ جو اپنے حلقے میں الیکشن والے دن نہیں ہو سکتے، ان کے لیے ایک آپشن ہوتا ہے کہ وہ پہلے ووٹ کاسٹ کر سکتے ہیں۔ بڑی تعداد نے پہلے وہاں پہ ووٹ کاسٹ کیے ہیں، ملینز میں ہیں وہ۔ سو یہ انتخابات دونوں سیاسی جماعتوں کا جو کنٹرول ہے دونوں ایوانوں کے اوپر، اس کا تعین کریں گے۔ لیکن سب سے زیادہ پریزیڈنٹ ڈونلڈ ٹرمپ، جن کے فیصلوں کی آف کورس ریپبلکن پارٹی کے اندر اور ان کی ایکسپورٹ بیس ان کی حامی بھی ہے، لیکن ان کے اوپر تنقید بھی ہوتی ہے، خاص طور پہ امیگریشن کے معاملات ہوں۔ سو دیکھنا یہ ہے کہ کیا وہ اپنے اس سپورٹ بیس کو قائم رکھے ہوئے ہیں اور مزید اس میں اضافہ ہوا ہے، یا یہ ان کے خلاف ایک ریفرنڈم کے طور پہ یہ ریفلیکٹ کریں گے ان انتخابات کے نتائج۔ اس پہ نظریں ہیں سب کی، شام تک اس کا اندازہ ہو جائے گا۔ اس وقت جہاں پہ مشرقی خاص طور پہ جو اسٹیٹس ہیں جہاں پہ ہم بھی موجود ہیں، موسم جو ہے وہ زیادہ اچھا نہیں ہے، بارش ہو رہی ہے، لیکن اس کے باوجود ہمیں ٹیلی ویژن چینلس کے اوپر، ٹیلی ویژن سیٹس کے اوپر ہم دیکھ سکتے ہیں کہ بڑی تعداد میں لوگ جو ہے نا وہ ارلی آورز میں ووٹ ڈالنے کے لیے نکلے ہیں۔ اور یہ ہے کچھ اپڈیٹ، ذرا جائزہ ہم لیں گے کہ یہ انتخابات کیوں کر رہا ہیں، کیا کچھ اس سے ڈٹرمن ہوگا۔ ہم نے بات کی ہے جہانگیر خٹک صاحب سے، کوآرڈینیٹر ہیں سینٹر فار کمیونٹی اینڈ ایتھنک میڈیا ایچ سی ڈی یونیورسٹی نیو یارک، پولیٹیکل کمنٹیٹر ہیں، آئیے ان سے بات کرتے ہیں۔ جی خٹک صاحب، بہت شکریہ آپ کا وائس آف امریکہ سے بات کرنے کے لیے۔ امریکہ میں اس وقت ظاہر پولنگ جاری ہیں مڈ ٹرم الیکشنس کے، اور لوئر ہاؤس پورے کا تعین ہونا ہے، سینٹ میں بڑا فیصلہ کن نشستیں ہیں۔ بتائیے گا کہ امریکی ووٹر اس وقت کیا سوچ رہا ہے۔ کچھ لوگ یہ کہہ رہے ہیں کہ ایک بار پھر ڈیوائیڈ بہت زیادہ ہے ووٹرز کے اندر نا، اور اس کی کیا وجہ ہے؟ کچھ لوگ تو یہ بھی کہہ رہے ہیں کہ شاید 1960 60 के वो जो सिविल वॉर थी उसके बाद से कम से कम मिड टर्म इलेक्शंस के अंदर इतनी शिद्दत नज़र आ रही है। एनीवे, वोटर्स किन बुनियादों के ऊपर फैसला करने जा रहा है?
शुक्रिया असद साहब। अमेरिका भर में जितने भी सियासी मुबसरीन हैं और इंतखाबात पर नज़र रखे हुए हैं, वो सब इस बात पर मुत्तफिक हैं कि ये मिड टर्म इलेक्शंस शायद अमेरिका की हालिया तारीख के अहम तरीन इलेक्शंस हैं। आपने 60 की दहाई की सिविल राइट्स मूवमेंट का जिक्र किया, बेशक ये उसी की याद दिलाते हैं। उसकी वजह यह है कि इस वक्त अमेरिका में सियासी तकसीम बहुत ज़्यादा गहरी है और उसकी वजह से वो लोग जो कि सदर ट्रंप के हामी हैं वो भी बहुत ज़्यादा इस इलेक्शन को अहमियत दे रहे हैं, और वो वोटर्स जो कि सदर ट्रंप की पॉलिसी से इख्तलाफ रखते हैं वो तो इसमें बहुत ज़्यादा ज़बरदस्त तरीके से उसके लिए मुतहरक हैं। डेमोक्रेट्स की कोशिश है कि वो यूएस कांग्रेस का कंट्रोल दोबारा हासिल करें, क्योंकि उनकी राय में सदर ट्रंप की कुछ मुतनाज़ पॉलिसीज़ को रोकने के लिए और उनको ठीक करने के लिए उनके पास वाहिद रास्ता यही है कि किसी तरह से भी अमेरिकी कांग्रेस का जो कंट्रोल है वो अमेरिकी आवाम की मदद से वापस हासिल किया जाए।
मैं ये भी पूछना चाहूँगा कि सर्वे पोल्स में बताया जा रहा है कि बहुत सारी रियासतों के अंदर डेमोक्रेट्स को कोई 13 पॉइंट्स की ख्वातीन के अंदर और मर्दों में भी बढ़तरी हासिल है, लेकिन क्या ये सर्वे पोल्स एक बार फिर गलत साबित हो सकते हैं जैसे प्रेसिडेंशियल इलेक्शन 2016 में देखने में आया?
देखिए, जिस तरह के आपने कहा पोल्स का जिक्र किया, बेशक के ये इंतखाबात जिस तरह मैंने पहले अर्ज़ किया कि इंतहाई अहम है, अमेरिका की हालिया तारीख के अहम तरीन इंतखाबात हैं, वहीं ये ऐसे मिड टर्म इलेक्शंस हैं जो सबसे ज़्यादा शायद क्लोजली कंटेस्टेड मिड टर्म इलेक्शंस भी हैं। आप देखिए कि सेनेट की 35 नशिस्तों पर इंतखाब होना है और उसमें आम डेमोक्रेट्स का ख्याल तो ये है कि शायद वो वापस कंट्रोल हासिल कर लेंगे, लेकिन जो अवामी राय के पोल्स हैं वो इसके मुखालिफ, जो उनका जो रिजल्ट्स हैं वो मुख्तलिफ हैं। उनके मुताबिक डेमोक्रेट्स का चांस कुछ ज़्यादा नहीं है, बल्कि शायद इस बात का भी कहीं आप इस इम्कान को रद्द नहीं कर सकते कि वो एक आध अपनी सीट भी गंवा बैठे हैं इसमें, क्योंकि 35 नशिस्तों में से ज़्यादा नशिस्तें डेमोक्रेट्स डिफेंड कर रहे हैं, रिपब्लिकन्स कम सीट्स डिफेंड कर रहे हैं, इसलिए वो ज़्यादा एक्सपोज्ड हैं टू इलेक्शन डिफीट। एक तो ये बात हो गई। दूसरा ये है कि बेशक के पहले भी पोल्स कुछ ज़्यादा दुरुस्त नहीं साबित हुए, लेकिन जनरली जो ट्रेंड नज़र आ रहा है उसमें एक चीज़ बिल्कुल वाज़ह है, अगर इस इलेक्शन में टर्न आउट हाई होता है तो उसका फ़ायदा डेमोक्रेट्स को होगा। अगर डेमोक्रेट्स और मुख्तलिफ जो अवामी राय के पोल्स हैं उनका मुताबिक अगर जो ओवरऑल टर्न आउट है वो 11% से ज़्यादा ऊपर जाता है तो डेमोक्रेट्स कम से कम हाउस का कंट्रोल वापस हासिल करने में कामयाब हो सकते हैं, क्योंकि उनको हाउस ऑफ रिप्रेजेंटेटिव्स या एवाने जेरी का कंट्रोल हासिल करने के लिए 23 इजाफी नशस्तों की ज़रूरत है, और अगर ओवरऑल वोटर टर्नआउट 11% से ज़्यादा ऊपर जाता है तो उनकी सीटें ये उम्मीद की जा रही है कि वो 23 से ज़्यादा निकलेंगी, जिससे वो हाउस का कंट्रोल तो वापस ले लेंगे लेकिन सेनेट का मुझे मुश्किल नज़र आ रहा है। इसी तरह जो कि गवर्नर की रेसेस हैं वहाँ पर भी इसी तरह के ज़बरदस्त मुकाबले हैं, और ओवरऑल जितने भी पोल्स आ रहे हैं वो प्रोजेक्शन दे रहे हैं, कुछ रियासतों में तो कह रहे हैं कि डेमोक्रेट्स आर क्लियरली फेवरेट्स, लेकिन कई जगहों पर बहुत ज़्यादा सख्त मुकाबले हैं और इसलिए टॉसअप सीट्स जो हैं वो बहुत ज़्यादा हैं, और इसीलिए इवन कई कुछ डेमोक्रेट्स तो खुद भी ज़्यादा श्योर नहीं है कि आया वो हाउस का कंट्रोल भी हासिल कर पाएंगे कि नहीं, क्योंकि मुकाबला बहुत ज़्यादा सख्त है, टर्नआउट पर बहुत ज़्यादा इन्हिसार होगा, और आज मौसम भी कुछ ज़्यादा, कम से कम नॉर्थ ईस्ट में आज मौसम भी कुछ ज़्यादा अच्छा नहीं है, और जब मौसम भी ठीक ना हो तो जाहिर है कि उसका असर भी मनफी अंदाज में वोटर टर्नआउट पर होता है।
आपसे मुतल्लिक ख़ास तौर पे अहम सवाल ये है कि ये जो इमिग्रेंट कम्युनिटीज़ हैं, वो पाकिस्तानी अमेरिकन हों, वो अरब अमेरिकन हों, वो इसके अलावा स्पेनिश हिस्पैनिक अमेरिकन हों, वहाँ पे इन इंतखाबात में शिरकत के हवाले से कम कितना जोशो खरोश है या कमिटमेंट नज़र आती है कि वो वोट ज़रूर डालेंगे? और अगर वो डालेंगे तो ज़िमनी सवाल ये भी है कि अगर टर्नआउट बेहतर होता है तो इसका क्या मतलब होगा?
देखिए, दो चीज़ें, एक तो ये है कि इन इंतखाबात में रिकॉर्ड नंबर पे जो माइनॉरिटीज़ हैं वो हिस्सा ले रही है। मैं मुसलमानों की आपको मिसाल देता हूँ कि 2001 के दहशतगर्द हमलों के बाद यानी 9/11 के बाद ये पहला मौका है, ये पहला इलेक्शन है जिसमें कि मुसलमान कैंडिडेट्स ने सबसे ज़्यादा तादाद में शिरकत की। यानी कि जब इस साल अगस्त और सितंबर में प्राइमरीज हो रही थी तो उसमें लगभग 90 मुसलमान कैंडिडेट्स ने हिस्सा लिया, और गरचे मुसलमान तंजीमों ने कोई ज़्यादा ऑर्गेनाइज डेटा तो नहीं रखा अपने पास, लेकिन मुस्लिम पब्लिक अफेयर्स काउंसिल की जानिब से एक छोटी सी फहरिस्त ज़रूर तर्तीब दी गई है जिसके मुताबिक कम से कम 18 ऐसे कैंडिडेट्स हैं जिन्होंने जिनका नाम आज इलेक्शन के बैलेट पर होगा। यानी ये माइनॉरिटीज़ में मुसलमानों का किरदार है, वो बड़ा एक्टिवली इसमें हिस्सा ले रहे हैं, और शायद तारीख में पहली मर्तबा दो मुसलमान खवातीन भी आज अमेरिकी कांग्रेस का हिस्सा बन जाएं। मिशिगन से रशीदा तालिब और मिनेसोटा से एक फॉर्मर रेफ्यूजी, वो दोनों जो है वो आज शायद इलेक्शन जीत जाए क्योंकि उनकी जीत बिल्कुल कहते हैं सर्टन है। और इसी तरह जब प्राइमरीज हो रही थी तो लगभग 9 पाकिस्तानी कैंडिडेट्स भी थे और 2 अफगान कैंडिडेट्स भी थे जिन्होंने इलेक्शन लड़ा था। उनमें से कम 2 ऐसे पाकिस्तानी कैंडिडेट्स हैं जो कि लोकल इलेक्शंस में हिस्सा लेने के लिए उनका नाम बैलेट पर आया है। तो गोया कहने का मकसद ये है कि तमाम जितनी भी माइनॉरिटीज़ हैं, जितनी भी कम्युनिटीज़ ऑफ कलर हैं, वो इस इलेक्शन को इंतहाई अहमियत से इसलिए भी देख रही हैं कि सदर ट्रंप की जो इमिग्रेशन के हवाले से जो पॉलिसीज़ हैं उन्होंने इमिग्रेंट कम्युनिटीज़ में ज़बरदस्त तशवीश की लहर दौड़ा दी है। बहुत लोग परेशान हैं कि अगर सदर ट्रंप इन्हीं पॉलिसीज़ को जारी रखते हैं तो इस मुल्क में उनका मुस्तकबिल क्या होगा, इस मुल्क में उनके बच्चों का मुस्तकबिल क्या होगा। इसलिए स्टेक्स हर एक के लिए बहुत ज़्यादा हैं। आप देखिए जो नेशनल पोल्स आ रहे हैं, रियल क्लियर पॉलिटिक्स और दूसरे 538 वगैरह, उनकी जानिब से जो भी डेटा और जो भी इंफॉर्मेशन सामने आ रही है उसके मुताबिक 50% से ज़्यादा ऐसे अमरीकी हैं जिनकी राय में सदर ट्रंप की पॉलिसीज़ गलत डायरेक्शन में मुल्क को ले जा रही हैं। इसलिए आप इससे अंदाज़ा लगाइए कि स्टेक्स कितनी ज़्यादा हैं, और इसीलिए चाहे माइनॉरिटीज़ हों या मेन स्ट्रीम हो, हर तरफ से इस इलेक्शन के लिए एंथुजियाज़म ऐसा नज़र आ रहा है जो शायद हालिया तारीख में हमें कम से कम मिड टर्म इलेक्शन में नज़र नहीं आया। बिल्कुल जनरल इलेक्शन जैसा माहौल है जहाँ पर के नया सदर मुंतखब किया जाता है, क्योंकि इस इलेक्शन से के नतीजे में अगर कांग्रेस का कंट्रोल यानी कि सेनेट और हाउस ऑफ रिप्रेजेंटेटिव्स का कंट्रोल डेमोक्रेट्स के हक में जाता है तो इससे तो अमेरिका की सियासत का नक्शा बिल्कुल बदल जाएगा, और सदर ट्रंप के लिए सियासी मुश्किलात में बहुत ज़्यादा इजाफा हो जाएगा। यानी या तो ये इलेक्शन अमेरिका को बदलेगा या सदर ट्रंप को बदलेगा, ये दोनों इम्कान हमेशा से मौजूद रहेंगे अगर नतीजा इसका कोई ड्रामेटिक आता है। मुझे इसमें अगर एक जो तब्दीली जो नज़र आ रही है, शायद अभी मैं वो सर्टनली नहीं कह सकता, विद ऑल सर्टेनिटी नहीं कह सकता, लेकिन शायद जो हाउस ऑफ रिप्रेजेंटेटिव है वो शायद डेमोक्रेट्स के कंट्रोल में चला जाए।
जी सामिन, ये थे जहांगीर खट्टक, को डायरेक्टर सेंटर फॉर कम्युनिटी एंड एथनिक मीडिया एट यूनिवर्सिटी ऑफ न्यूयॉर्क, पॉलिटिकल कमेंटेटर हैं। वो अपना गैर जानबदार तजिया बयान कर रहे थे, दोनों तरफ से क्या तवक्कुआत हैं, क्या उम्मीदें हैं, और फिर ख़ास तौर पे जो इमिग्रेंट कम्युनिटी है वो बराह रास्त किस तरह इन इंतखाबात का हिस्सा है, यहाँ तक कि मुख्तलिफ उम्मीदवार वो ख़वातीन हों, वो मुस्लिम ख़वातीन हों, और दो पाकिस्तानी अमेरिकन की भी उन्होंने बात की कि वो बैलेट के ऊपर मौजूद हैं। एक तो न्यूयॉर्क से हमारे प्रोग्राम्स के अंदर भी आते रहते हैं, रिपब्लिकन पार्टी की जानिब से उनको टिकट दिया गया है, और ये उनके लिए और ऑफकोर्स पाकिस्तानी कम्यूनिटी जो इन इंतखाबात में दिलचस्पी रखती है उनके लिए एक बड़ी बात है कि बराह रास्त वो टिकट लेने के बाद वो बड़ी एक पोजीशन के लिए वो कंटेस्ट कर रही हैं। और जहांगीर खटक साहब अपना एनालिसिस दे रहे थे, अब हम बात करने की कोशिश करेंगे प्रोफेसर अजमत रसूल साहब से, फ्लोरिडा स्टेट यूनिवर्सिटी में उससे मुंसलिक हैं, माहिर तालीम हैं, और इसके अलावा इंटरनेशनल रिलेशंस के ऊपर और अमेरिकन सियासत के ऊपर गहरी नज़र रखते हैं। लेकिन इस वक्त हमारा उनसे रबता चूँकि नहीं हो रहा था, हमें इहतशाम निज़ामी साहब एक और पोलिटिकल कमेंटेटर शिकागो से, वो हमारे साथ होंगे, उनसे हम मालूम करेंगे कि ये इंतखाबात क्यों कराम हैं, क्या जैसे जहांगीर खटक ने कहा तजिया कारों को कोट करते हुए कि ये इलेक्शन या तो अमेरिका को तब्दील कर देंगे या सदर ट्रंप को तब्दील कर देंगे। सदर ट्रंप के बारे में दोनों तरह की आ रहा है। उनके हामी ये समझते हैं कि उन्होंने अपने इंतखाबी मुहिम के अंदर जो वादे किए थे, जो प्रोमिसज किए थे, और जिस बुनियाद के ऊपर उनको एक मुख्तलिफ एजेंडे का हामिल उम्मीदवार समझा गया था और जिसके लिए उनको वोट दिया गया था, जिस पर उनको मैंडेट दिया गया था, वो उस पर अमल दरामद करते हुए नज़र आते हैं। वो भले खारजा पॉलिसी के मैदान में ईरान की साथ जो अमरीका और दीगर बैन अल्कवामी क़ुव्वतों का मुआहदा था उससे पीछे हटने की बात हो, या फिर ये कि इमिग्रेशन का मामला हो और इलीगल इमिग्रेंट्स की बात हो, सदर ट्रंप अपने एजेंडे को आगे बढ़ाते हुए नज़र आते हैं। फिर उनका एक और बड़ा प्रॉमिस था जो प्रेसिडेंट बराक ओबामा की लेगेसी ख्याल किए जाने वाला एक प्लान था, हेल्थ केयर निज़ाम था, जिसको ओबामा हेल्थ केयर या ओबामा केयर का भी नाम दिया गया था, उसको उन्होंने रिपील किया। इसके ऊपर डेमोक्रेट्स के अंदर ख़ासतौर पर वो इसी चीज़ को हाईलाइट कर रहे हैं अपने इंतखाबी मुहिम के अंदर। वो ये समझते हैं कि ये जो हेल्थ केयर सिस्टम था, ये उन अफराद, उन फैमिलीज़, उन ख़ानदानों के लिए बहुत सूदमंद था जो जिनकी इनकम ज़्यादा नहीं है, या इसके साथ साथ जो उसके अंदर असलाहत की गई थी उनके बकौल, वो इंश्योरेंस एजेंसीज़ को पाबंद करती थी कि कोई शख्स भी जो है वो अनट्रीटेबल ना रहे और ये कि उसको इलाज की सहूलत ज़रूर मुयसर हो। सो उन्होंने अपना फोकस उसके ऊपर रखा। डेमोक्रेट्स ने अपना फोकस, जैसे हम बता रहे हैं कि उसके ऊपर हेल्थ केयर सिस्टम के ऊपर रखा, इमिग्रेशन, लेकिन इसके बावजूद दोनों पार्टियों के लिए, दोनों जमातों के लिए इस इंतखाबी मुहिम में सबसे बड़ा इशू अगर कहा जाए तो वो इमिग्रेशन का रहा। एक कारवान जो लातिनी अमेरिका के ममालिक से चला हुआ है और उनको रोकने के लिए यहाँ पे सदर ट्रंप और उनकी इंतज़ामिया वो बड़े वाज़े अल्फाज में एक पैगाम दे रही हैं, लेकिन रिपब्लिकन के बरक्स डेमोक्रेटिक पार्टी वो तारिकीन वतन के लिए तजिया कारों के नज़दीक एक सॉफ्ट कॉर्नर रखती हैं। अब देखना यह है कि ये जो यहाँ पे इमिग्रेशन कम्युनिटीज़ हैं वो किस तरह से वोट कास्ट करने के लिए आती हैं, क्या नुमाइंदगी होती है। हमारा रब्ता नहीं हो पा रहा प्रोफेसर अजमत रसूल साहब से और एहतशाम साहब से भी। बताया गया है, हमारे प्रोड्यूसर बता रहे हैं कि वसीउल्लाह साहब हैं हमारे साथ शिकागो से, उनसे हम बात करते हैं। वसीउल्लाह साहब, बहुत शुक्रिया आपका, हमें बिल्कुल गैर जानबदार अपना एनालिसिस दीजिएगा। इंतखाबात, मिड टर्म इलेक्शंस, आप कब से अमेरिका में हैं और क्या इस तरह की दिलचस्पी पहले कभी आपने देखी है वस्त मुद्दती इंतखाबात के अंदर?
जी, मैं 1972 से अमेरिका में हूँ और तो काफ़ी देर हो गई। यूनिवर्सिटी अपनी अब 38 साल मुकम्मल कर चुकी
जी,
मैंने बनाई थी।
कौन सी यूनिवर्सिटी सर?
ईस्ट वेस्ट यूनिवर्सिटी शिकागो। अब तो वो हम बेस्ट कॉलेज में आते हैं, बहुत सालों से बेस्ट कॉलेज गाइड में यूएस न्यूज एंड वर्ल्ड रिपोर्ट की।
सही 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 सही।
तो मैंने शुरू किया था उसको,
आप उसके वाइस चांसलर?
असल जी हाँ, तो मैं चांसलर हूँ उसका।
सही।
तो वो मैं रिपब्लिकन हूँ, जब मैं कैलिफोर्निया में था 70s में उस वक्त से ही, और रिपब्लिकन पार्टी जो है उसकी पॉलिसियाँ बिजनेस के लिए अच्छी होती हैं, इसलिए पिछले 2 सालों में आपने देखा कि किस कदर वो स्टाफ्स में इजाफा हुआ है और अनएम्प्लॉयमेंट जो है बहुत ही कम रह गई है। लेकिन जो डिस्ट्रीब्यूटिव जस्टिस की बात है, यानी जो इक्तसादी अदल है कि गरीब लोगों की हालत भी ठीक होनी चाहिए, मैं उसका हामी हूँ। इसलिए वो रिपब्लिकन में हर पार्टी में यहाँ मुख्तलिफ ग्रुप्स हैं और मुख्तलिफ कुछ राइटिस्ट हैं, बिल्कुल कुछ इसी तरह कुछ लेफ्ट की तरफ आते हैं, तो वो पॉलिसी में एक गवर्नमेंट पॉलिसीज में एक तरह का यानी अगर इंसाफ की बात होनी चाहिए। तो रिपब्लिकन पार्टी में भी मेरे ख्याल के हामी काफ़ी हैं, डेमोक्रेट पार्टी में शायद ज़्यादा हैं, और मैं चूंकि पाकिस्तानी अमरीकन हूँ और रिपब्लिकन जो हैं वो तारीखी एतबार से बहुत मुद्दत से आज ना हर के ज़माने से पाकिस्तान के हामी रहे हैं, तो इस वजह से वो मौजूदा रिपब्लिकन पार्टी अलबत्ता जो है वो इंडिया की तरफ राग़िब है ज़्यादा, क्योंकि वो नक्शा दुनिया की सियासत का तब्दील हो रहा है। चीन एक सबसे बड़ी इकानमी के तौर पर उभरा है और वो अब शंघाई कोऑपरेशन ऑर्गेनाइजेशन जो है वो 8 मुल्कों की, उसमें चीन और रूस और पाकिस्तान ऊपर हैं, वस्ती एशियाई मुल्क हैं, इंडिया भी उसका मेंबर बन गया है पिछले साल से। तो वो हमारे यहाँ शिकागो में वो पाकिस्तान के कौंसल जनरल थे फैसल नियाज तिरमिजी, वो अभी सफीर होकर गए हैं हिंदुस्तान में। उनका कहना था कि ये शंघाई कोऑपरेशन ऑर्गेनाइजेशन का वो کی سمیت کانفرنس اگلے سال جون جولائی
جی. لیکن وسیع صاحب ذرا اس کے اوپر فوکس الیکشنز کے اوپر رکھیے گا کہ آپ کے خیال ظاہر ہے آپ ووٹ کاسٹ کر چکے, آپ کو کیا نظر آ رہا ہے, کتنے اہم ہیں یہ انتخابات پریزیڈنٹ ڈونلڈ ٹرمپ کے لیے, ریپبلکن پارٹی کے لیے اور آف کورس ڈیموکریٹک پارٹی کے لیے بھی؟
جی یہ تمام دنیا میں سفید آبادی جو ہے, سفید نسلی آبادی جو ہے وہ کم ہو رہی ہے, جو برتھ ریٹ ان کا گر گیا ہے, امریکہ میں بھی کم ہو رہی ہے, اس لیے وہ ٹرمپ اور ریپبلکن پارٹی نے عوام سے یہ بات برملا بھی کہی اور خفیہ بھی کہ جیسے سفید آبادی کی تعداد کیلیفورنیا اور ٹیکساس میں 50% سے بھی کم رہ گئی ہے, تو اس لیے نیشنلسٹ پالیسیاں جو ہیں یہاں امپلیمنٹ ہو رہی ہیں اور ٹرمپ کی صدارت میں, تو یہ بات جو ہے وہ کسی حد تک فکر انگیز ہے کہ وہ جو غیر سفید آبادی ہے اس تعداد میں کمی ہو رہی ہے, تو یہ اس وقت جو ہے وہ یہ نظر آ رہا ہے کہ لوور ہاؤس جو ہے ہاؤس آف ریپرزنٹیوز اس میں شاید ڈیموکریٹس جیت جائیں, لیکن یقینی نہیں بات ہے, یہ سینٹ میں ڈیموکریٹس کو اکثریت حاصل کرنا
مشکل
جو ہے وہ قرین قیاس نہیں ہے.
صحیح, ہمیں طاہر رویل صاحب نے بھی جوائن کیا ہے ڈیموکریٹک پارٹی کے ساتھ, ان کی وابستگی ہے, ان کا ورژن لے لیں گے. طاہر صاحب بہت شکریہ آپ کا. ڈیموکریٹک پارٹی کے لیے کیا ہوپس ہیں ان انتخابات کے اندر, سینٹ میں کیا گیو اپ کر چکے یا کوئی سرپرائز دے سکتے ہیں, کیونکہ میجورٹی کا خیال ہے, جیسے وسیع اللہ صاحب ہمارے ساتھ ہیں وائس چانسلر یونیورسٹی کے وہاں پہ ایسٹرن ویسٹ یونیورسٹی شکاگو, جیسے وہ بھی یہ کہہ رہے ہیں کہ بظاہر لگتا ہے کہ شاید لوور ہاؤس کے اندر ڈیموکریٹس اپنی اکثریت حاصل کرنے میں کامیاب ہو جائیں گے, لیکن سینٹ میں چیلنجز ہیں. جی طاہر ویل صاحب,
جو ڈونلڈ ٹرمپ کی موجودگی میں اور جس طرح سے وہ نعرے بازی انہوں نے کی ہے اور جس جیسے وہ اپنا خود الیکشن جیتے تھے, وہ ایک نیا ہی میدان ہے. اس میں جو پنڈتس ہیں یا جو لوگ اندازہ لگاتے ہیں اور اندازے بازی کرتے ہیں, میں کہوں گا ان کا اندازہ یا ان کی جو سوچ ہے وہ اسٹیٹسٹک بیس تو ہو سکتی ہے, لیکن وہ ووٹر کی ٹرن آؤٹ اور ووٹر کی جو سوچ ہے, خاص طور پہ ڈونلڈ ٹرمپ کی وجہ سے دائیں بازو کا ووٹ جو ہے وہ زیادہ اگر کسی طریقے سے آتا ہے اور ان کی طرف سے پارٹیسپیشن زیادہ ہوتی ہے, انہوں نے جتنے جذبات بھڑکا دیے ہیں, وہ جو ایلیمنٹ ہے اس کو میجر کرنا یا اس کی پیمائش کرنا کہ وہ ہاؤس میں یا سینٹ میں وہ کیسے کام کرے گا, یہ میرے خیال میں مشکل نظر آ رہا ہے. آپ جانتے ہیں کہ اس سے پہلے کچھ لائک ایک مہینہ پہلے بلو ویو کی بات ہو رہی تھی کہ ڈیموکریٹک پارٹی کی برتری جو ہے, ان کا رجحان عوام میں زیادہ ہے, ان کی بات زیادہ بات سنی جا رہی ہے, خاص طور پہ وہ ہیلتھ کیئر کے معاملے کو سکہ بند طریقے سے استعمال کر رہے ہیں. ان کا ایک ہی ایجنڈا ہے کہ ہیلتھ کیئر جو ہے وہ ریپبلکن چھین رہے ہیں اور ڈیموکریٹک پارٹی جو ہے اس کو بچانے کی کوشش کر رہی ہے, اور یہ جو ٹیکس جو چھوٹ دی ہے اس کی وجہ سے میڈی کیئر اور میڈیکیڈ اور اس طرح کے جو پروگرام ہیں ان پہ ضرب لگے گی, وہ اپنی بات کر رہے تھے. لیکن ابھی جو صورتحال جیسے پچھلے کچھ ہفتوں میں ڈونلڈ ٹرمپ وغیرہ نے ایسی باتیں کر کے ایسی نعرے بازی اور جذبات کو اکھارا اور اتنا ریسسٹ طریقے سے جو باتیں کی ہیں, اس سے ہو سکتا ہے کہ ان کی سوچ رکھنے والے جو لوگ ہیں وہ اپنے ساتھ اور بھی لوگوں کو کھینچ کے لائیں اور ایک ان کی جو آبادی ہے یا ان کی سوچ رکھنے والے جو لوگ ہیں وہ زیادہ ووٹ کریں. تو اس لیے میں سمجھتا ہوں کہ یہ جو ٹریڈیشنل ڈونلڈ ٹرمپ سے پہلے کے زمانے کی جو سوچ جس طریقے سے لوگ دیکھا کرتے تھے کہ فلاں جیتے گا فلاں ہارے گا, وہ پیمانے جو ہیں وہ اب پرانے ہو چکے ہیں, اور ابھی میں یہ نہیں کہہ سکتا کہ آج شام تک کیا کل صبح تک کیا حالات ہوں گے.
جی بہت شکریہ طاہر رویل صاحب, آپ نے ہمیں شارٹ نوٹس پہ جوائن کیا. واسی اللہ صاحب, ہم آپ سے وسیع اللہ صاحب ہم ریکویسٹ کریں گے کہ اگلے سیگمنٹ میں بھی ہمیں جوائن کریں, پاکستان امریکہ تعلقات کے پس منظر میں کچھ بات کرنی ہے, لیکن ایک بریک کے بعد.
شکریہ.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو ایپ سٹور پر بھی دستیاب ہے۔ وی او اے اردو اب آپ کے ہاتھ میں۔
یہ وائس آف امریکہ واشنگٹن ہے، پروگرام ہے جہاں رنگ میں ہوں اسد حسن اور پروڈیوسر نے ہمارے ساتھ اسفر امام، انجینئر جونا کمنگز، اور پروگرام کے سلسلے میں ہم بات کریں گے پاکستان امریکہ تعلقات کے پس منظر میں۔ امریکہ کی خصوصی نمائندہ ایک اعلیٰ سفارتکار ہیں ایلس ویلز، وہ ڈیپٹی سیکرٹری ہیں، ڈیپٹی اسسٹنٹ سیکرٹری آف اسٹیٹس ہیں فار ساؤتھ اینڈ سینٹرل ایشیا، پاکستان کے دورے کے اوپر ہیں۔ ان کا یہ دورہ ایسے وقت میں ہوا ہے جب پاکستان کے وزیر اعظم عمران خان چین کا 5 روزہ دورہ مکمل کرنے کے بعد ملک میں پہنچے ہیں۔ پاکستان کی اعلیٰ قیادت کے ساتھ ان کی ملاقاتیں ہو رہی ہیں، پاکستان کے وزیر خارجہ کے ساتھ بھی ان کی ملاقات ہے۔ پاکستان کا دفتر خارجہ یہ بتا رہا ہے کہ درحقیقت ان کا یہ دورہ جو فالو اپ وزٹ ہے مائک پومپیو اور شاہ محمود قریشی دونوں ملکوں کے وزراء خارجہ کی ملاقات کے بعد، لیکن کیا اس ایجنڈے میں ہو سکتا ہے؟ کیا چین کا جو یہ پاکستان کا اعلیٰ سطحی وفد کا دورہ رہا ہے، کیا ایلس ویلز کے فوری بعد اس دورے کو کسی حد تک اس چین کے وزٹ کے ساتھ بھی ریلیٹ کیا جا سکتا ہے؟ اس کے اوپر چین کے کنسرنز ہمیشہ ون روڈ ون بیلٹ کے اوپر رہی ہیں، جو ہیوی انویسٹمنٹ ہے چائنا کی پاکستان کے اندر اس کے اوپر بھی تحفظات رہی ہیں، بقول امریکہ کے وہ نہیں چاہتے کہ اس کا ایک جو دوست یا اتحادی ملک ہے وہ قرضوں کے بوجھ تلے دب جائے۔ واضح الفاظ میں اس کے اوپر وہ اپنے تحفظات کا اظہار کر چکے ہیں۔ ہمارے ساتھ اس پہ بات کرنے کے لیے موجود ہیں وسیع اللہ صاحب، ایسٹرن ویسٹ یونیورسٹی شکاگو کے چانسلر، ہمیں جوائن کیا ہے ہنا آئرا نے، اینکر ہیں، جرنلسٹ ہیں، اور ان کا فوکس رہتا ہے انٹرنیشنل ریلیشنز کے اوپر، انٹرنیشنل ڈیولپمنٹس کے اوپر۔ دونوں کا بہت شکریہ اور خیر مقدم۔ ہنا، آج ملاقات بھی تھی پاکستان کے وزیر اعظم کی، نیشنل سیکیورٹی میٹنگ جو ہوئی اس کے اندر اس بارے میں بریفنگ بھی ہوئی، انہوں نے بتایا ہوگا آف کورس کہ اس چائنا کے دورے میں کیا پاکستان کے اعتبار سے گین کیا گیا یا نہیں، لیکن اس پس منظر میں ذرا پہلے اس پہ بات کیجیے گا کہ ایلس ویلز کا دورہ کیا کن ایکسپیکٹیشنز کے ساتھ یا کس ایجنڈے کے ساتھ ممکنہ طور پہ اسلام آباد میں ان کی موجودگی کو دیکھتی ہیں آپ؟
بہت شکریہ سر پروگرام میں لینے کے لیے، اور سب سے پہلے تو بات کروں گی نئی گورنمنٹ ہے، فرسٹ 100 ڈیز ان کے ایک ایجنڈا بھی تھا، بہت اہم ہے اور بہت امپورٹنٹ ان کے وزٹس بھی ہو رہے ہیں۔ وزیر اعظم عمران خان کی بات کی جائے، انہوں نے سعودی عرب کا دورہ کیا، اس کے بعد چائنا کا دورہ کیا، ہمارے کلوز ایلائز ہیں۔ امریکہ کے ساتھ ہمارے تعلقات آلدو بہت اچھے ہمیشہ نہیں رہتے ہیں، اس میں اپس اینڈ ڈاؤنز آتے رہتے ہیں، لیکن اب کیونکہ چائنا کا جب دورہ کیا ہے تو اس کے بعد سب کی نظریں تھیں ایشیا پر، خاص طور پر پاکستان اور چائنا پر۔ تو جو ایگریمنٹس ہوئے ہیں، جس طرح سے آپ نے بات کی، آج بریفنگ بھی دی ہمارے منسٹرز نے، فیڈرل منسٹرز نے، ساتھ میں وزیر اعظم نے بھی اس دورے کو بڑا کامیاب کہا۔ اس کے بعد امریکہ کا کافی زیادہ کنسرن تھا پاکستان کو لے کر، نئی گورنمنٹ ہے، ان کے ساتھ تعلقات، اسپیشلی جو سعودی عرب کے ساتھ ڈیلز چل رہی ہیں امریکہ کی، اور ابھی ریسنٹلی ایران پہ بھی کچھ سینکشنز آئی ہیں، تو سارا جو ابھی ٹلٹ چل رہا ہے اور جو چینجز آ رہے ہیں خطے میں، اس حوالے سے امریکہ کا یہ وزٹ بہت امپورٹنٹ ہے، بریک تھروز بھی ایکسپیکٹڈ ہیں، لیکن سب سے زیادہ امپورٹنٹ اس ٹائم پہ جو چائنا کا وزٹ ہے وزیر اعظم کا، وہ ہے اس میں کافی ساری ڈیلز کی گئی ہیں۔
ٹھیک ہے، ہم چائنا کے وزٹ کے اوپر آئیں گے، اگلا ہمارا سیگمنٹ اس کے اوپر ہے، لیکن یہ بتائیے گا کہ ایک امریکہ اور پاکستان کے جو کامن انٹرسٹ ہیں اس کے اندر اس وقت افغانستان کے اندر امن و امان قائم کرنا ہے، وہاں پہ افغان طالبان کی انگیجمنٹ ہے، افغانستان کی حکومت کے ساتھ پولیٹیکل انگیجمنٹ کی میں بات کر رہا ہوں، سو اس ریفرنس میں کچھ پرسو کرنا چاہیں گے ایلس ویلز کے، پاکستان نے کیا اس پہ کام کیا ہے طالبان کے ساتھ رابطوں کی اگر بات ہو تو؟
بالکل اسد، ابھی آپ کو پتا ہے کہ پاکستان میں نئی گورنمنٹ بنی ہے، افغانستان میں نئی گورنمنٹ بننے جا رہی ہے، اور ٹرمپ انتظامیہ جو ہے وہاں پہ بھی، امریکہ میں بھی مڈ ٹرم الیکشنز چل رہے ہیں، تو جو پالیسی رہی ہے افغانستان کو لے کر امریکہ کی، خاص طور پہ جو اوباما نے کہا تھا فورسز کا نکلنا، اس کے بعد جو اب نئی حکومت ہے امریکہ کی، وہ ابھی تک وہاں پہ اسٹے کرنا چاہ رہے ہیں، تو آئی تھنک جو طالبان کو لے کے چیزیں ہیں، جو افغانستان کے حوالے سے پالیسی ہے پاکستان کی اور امریکہ کی، اس پہ بات ہو سکتی ہے، جو بائی لیٹرل ایشوز ہیں پاکستان کے اور افغانستان کے۔ ایلس ویلز کا جو دورہ ہے وہ اس حوالے سے بھی اہم ہے، ساتھ ہی ساتھ جو اکنامک ایشوز ہیں پاکستان کے اور امریکہ کے بیچ میں، اس پہ بھی بات ہو سکتی ہے۔ ایف اے ٹی ایف کا ابھی جو ہے وہ ریویو ہونا ہے پاکستان کے حوالے سے، اور وہ ساری چیزیں، پھر آئی ایم ایف، اور یہ سب کچھ ملا کے یہ امپورٹنٹ دورہ ہے۔ اس طرح سے امپورٹنٹ پاکستان اور افغانستان کے حوالے سے اتنا زیادہ نہیں ہو سکتا کیونکہ صرف پاکستان کا وزٹ ہے ابھی فی الحال.
صحیح انہا ہمارے ساتھ رہیے گا, ہم اگلے اس میں سیگمنٹ میں آپ سے بات کریں گے,
ریویو ہے وہ دوبارہ سے ایک بار ڈسکس ہو سکتا ہے.
جی علی سرور نقوی صاحب ہمارے ساتھ ہیں, فارمر ایمبیسڈر, فاؤنڈنگ ایگزیکٹو ڈائریکٹر سینٹر فار انٹرنیشنل اسٹریٹجک اسٹڈیز اسلام آباد, ایک پارٹی سے اور ایک میٹنگ سے ووٹ کے ہمارے ساتھ تھوڑی دیر کے لیے موجود ہیں. سو کوئک ان کا انالیسز لیتے ہیں. امبیسڈر صاحب بہت شکریہ. امریکہ کی اس وقت ڈیپٹی اسسٹنٹ سیکرٹری آف اسٹیٹس ہیں ایلس ویلز, وہ اسلام آباد کے دورے پہ ہیں, کافی فریکوینٹ وزٹس ہو رہے ہیں, ایکسچینج ہو رہا ہے وزٹس کا پاکستان امریکہ کے درمیان. سو کچھ تعلقات بہتر ہوتے نظر آتے ہیں, کچھ کامن انٹرسٹ کو دونوں ملک ایک ساتھ پرسو کرتے ہوئے نظر آتے ہیں آپ کو؟
یہ کامن انٹرسٹ تو ہمارا ہے باوجود سارے مسائل سے, وہ کامن انٹرسٹ ہے کہ افغانستان میں استحکام قائم کرنا, وہ پاکستان اور امریکہ دونوں کے مفاد میں ہیں اور دونوں اس بات سے متفق ہیں. البتہ یہ ہے کہ اس میں مختلف تحلیل اس کے ایسے ہیں جس میں کہ ہماری سوچ اس طرح کی ہوتی ہے, امریکہ کی اس سے ذرا مختلف ہوتی ہے, لیکن یہ بڑا ضروری ہے کہ ہماری انگیجمنٹ قائم رہے اور ہم اکثر فریکوینٹ جس کو کہتے ہیں ملاقاتیں کیا کریں پالیسی لیول
کے اوپر. کیا یہ چیز بھی ایجنڈے کے اوپر ہو سکتی ہے کہ ایلس ویلز, یہ جو ریسنٹ ٹور تھا پاکستان کے پرائم منسٹر کا اعلیٰ ڈیلیگیشن کے ساتھ, وہاں ہونے والی ڈیولپمنٹ سے بھی کچھ آگاہی حاصل کرے اور پھر آف کورس اس کے مطابق رپورٹ کر سکیں؟
ہاں, مطلب کہ میں سمجھتا ہوں جس دورے میں کئی باتیں ہوئی ہیں, افغانستان میں الیکشن کا جو گزرا ہے اور جو آگے چل کے اور افغان حکومت کا جو طالبان کی طرف رجحان ہو رہا ہے, اور ان سب باتوں میں پاکستان فیسیلیٹیٹر بھی ہے اور تیار ہے مدد کرنے کو جس حد تک کر سکتا ہے. البتہ یہ افغانستان کے مسئلے میں کوئی طاقت,
صحیح,
کوئی بھی پارٹی ایسی نہیں ہے کہ وہ ان کو سب کو پکڑ کے بٹھا دے, تو ان کی طرف سے بھی اس کی رضامندی اور ایک طرح سے قبولیت اس بات کی ہونی ہوگی.
بہت شکریہ امبیسڈر. جی جی,
پروسیس چلتا رہے گا ابھی.
جی جی, بہت شکریہ امبیسڈر علی سرور نقوی صاحب, آپ ہمارے ساتھ موجود تھے. چانسلر وسیع اللہ صاحب, آپ کی ٹیک ایلس ویلز کے دورے کے اوپر؟
سب کی خدمت میں سلامت کرتا ہوں. میں یہ گزارش کروں گا کہ پاکستان کے دو مسائل ہیں, اقتصادی ترقی اور ایک قرضوں کے بوجھ سے نجات حاصل کرنا. ایک نئی پارٹی جو دیانتداری کے ساتھ ملک کو چلانا چاہتی ہے وہ برسردار آئی ہے, اور دوسرے پاکستان کی سیکیورٹی, اس کی حفاظت, چونکہ انڈیا پاکستان کے جو معاہدات تعلقات شروع سے چلے آ رہے ہیں, پاکستان یہ نہیں افورڈ کر سکتا کہ افغانستان جو ہے وہ پاکستان کا مخالف ہو جائے. اور اس سلسلے میں امریکہ کو پاکستانی حکومت نے بار بار یہ بات واضح کی ہے کہ ہم سیکیورٹی کی بنیاد پر افغانستان میں جو ہے وہ ایک ماندانہ صورتحال نہیں برداشت کر سکتے, اور میرے خیال سے اب ٹرمپ انتظامیہ اس بات کو سمجھنے لگی ہے. شروع میں تو پاکستان نے امریکہ کے ساتھ مل کر ہی روس کو افغانستان سے نکالنے میں حصہ لیا تھا,
جی,
اور اوباما کی پالیسی یہ تھی کہ اب وہاں جنگ جاری نہیں رکھی جائے. میرا خیال ہے ٹرمپ انتظامیہ جلدی ہی اپنی پالیسی پر نظرانی کرے گی, اور جیسے ولی نصر صاحب کی کتاب جو تھی چار پانچ سال پہلے آئی تھی دی ریسپانسیبل نیشن, تو اس میں ایک چیپٹر پاکستان امریکہ کے تعلقات پر تھا, اور اس وقت کی وزیر خارجہ حنا ربانی گھر نے یہ بات پاک افغان امبیسڈر سے کہی تھی کہ دیکھیں یہ چین جس طرح ہماری مدد کر رہا ہے, امریکہ کی امداد سے پاکستان میں کیا بنا ہے اب تک. تو اب یہ چین نے جو یہ دونوں ملکوں کے مفاد میں سی پیک کا منصوبہ 100 अरब से ज्यादा जो है इन कई खरब डॉलर का इम्प्लीमेंट करना शुरू किया है, उस सिलसिले में मैं नहीं समझता कि अमरीका उसका मुखालिफ है।
सही।
अगर उसके नतीजे में बहुत तब्दीलियाँ आएंगी वहाँ के मुल्कों के ताल्लुकात में, तो मुझे मेरा ये ख्याल है कि ट्रंप इंतजामिया जो तारीखी अमरीकी पॉलिसी रही है पाकिस्तान की हिमायत की, उसकी तरफ दोबारा राग़िब होगी।
बहुत शुक्रिया आपका वसीउल्लाह साहब, आपने हमें ज्वाइन किया, आप हमारे साथ मौजूद रहे। हिना आप हमारे साथ रहिएगा प्रोग्राम के अगले सेगमेंट के लिए। चंद सेकंड की एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे और बात करेंगे कि पाकिस्तान की लीडरशिप खासतौर पर ऐसे वक्त में बैठी है जहाँ पाकिस्तान के अंदर एक मजहबी इंतहा पसंदी का अंसर 5 दिन पाकिस्तान की सड़कों के ऊपर या 4 दिन वो नज़र आया, कई लोगों की अमलाक को नुकसान पहुँचाया गया, तो क्या रिजॉल्व लीडरशिप शो कर सकती है, एक ब्रेक के बाद।
VOA उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो अब एप स्टोर पर भी दस्तयाब है।
VOA उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम में जहाँ रंग, मैं हूँ असद हसन और प्रोड्यूसर है हमारे साथ असफर इमाम। प्रोग्राम के सिलसिले के अंदर हम बात करेंगे पाकिस्तान के अंदर नेशनल सिक्योरिटी काउंसिल का आला सदई ऑफ कोर्स इजलास, प्राइम मिनिस्टर इमरान खान ने उसको प्रिजाइड किया, आर्मी चीफ भी मौजूद थे, दीगर आला अहदेदार भी मौजूद थे। इसके अंदर अगरचे फोकस तो ये हुआ कि प्राइम मिनिस्टर ने ब्रीफिंग दी कि चीन के दौरे में क्या हुआ, और फिर उसके बाद पाकिस्तान के वज़ीर ख़ारजा ने बात की, पाकिस्तान के वज़ीर ख़जाना भी इसके ऊपर बात कर रहे हैं, लेकिन हम ज़रा इसको इस जाविये से देखेंगे कि पाकिस्तान के अंदर आसिया बीबी की रिहाई के सुप्रीम कोर्ट के फैसले के बाद जो एहतजाज नज़र आया मजहबी सियासी जमातों बिलखसूस तहरीक लब्बैक की जानिब से, वो पुरतशद्दुद सूरत इख्तियार कर गया। कई शहरों के अंदर से जो वीडियो सामने आई उसमें आम लोगों की अमलाक को बुरी तरह से नुकसान पहुँचाया गया, कई लोग इसके अंदर ज़ख्मी हुए, हत्ता कि बच्चों के ज़ख्मी होने की वीडियोज़ जो हैं जो बज़ाहिर लग रहा था कि इसी वाक़े से मुतालिक हैं वो वायरल हुई। देखना ये है, हमें ये मैसेज तो मीडिया की सतह पे ज़रूर सुनाई देता रहा कि रियासत किसी के आगे झुकेगी नहीं, और अभी तक जो इत्तलात आ रही हैं मीडिया इत्तलात उसके मुताबिक कम से कम 1800 अफराद को गिरफ़्तार भी किया गया है, लेकिन तहरीक लब्बैक पाकिस्तान के साथ जो मुआहदा हुआ उसको ना सिर्फ अपोजिशन जमातें बल्कि पार्टी के अपने अंदर से लोग वो उसको तनकीद का निशाना बना रहे हैं। शिबली फराज सैनिटर हैं तहरीक इंसाफ के, उनका ये कहना है कि रियासत जो है सियासी ताकत के ख्वाहिशमंद मजहबी अफराद के आगे यरगमाल बन के रह गई है। सो रियासत की स्टेट की कोई रिजॉल्व नज़र आता है, ख़ासतौर पर जब फ़ौज और इंतज़ामिया के दो आला तरीन अहदेदार एक इजलास के अंदर और नेशनल सिक्योरिटी काउंसिल के अंदर मिलके बैठे हैं। हिना आयरा इस पे बात करेंगी, और हमें ज्वाइन किया है इस पे इस सेगमेंट में डॉक्टर अब्दुल जुबार ने, पोलिटिकल साइंटिस्ट हैं, दोनों मेहमानों का शुक्रिया। हिना अब इस रेफरेंस में बताइएगा कोई रिजॉल्व आपको नज़र आता है, जो शिद्दत नज़र आई सड़कों पे इस्लामाबाद में, आपने सफ़र किया और मिलियंस हंड्रेड्स ऑफ मिलियंस ऑफ पीपल थे जिन्होंने मुख्तलिफ शहरों में तकलीफ बर्दाश्त की इन एहतजाजी पुरतशद्दुद मुजाहरों के दौरान।
बहुत शुक्रिया असद। असद देखिए, शिद्दत पसंदी जो है वो पूरी दुनिया में है, सिर्फ पाकिस्तान शिद्दत पसंदी का शिकार नहीं है। पाकिस्तान में, पाकिस्तान की अवाम ने, पाकिस्तान की रियासत ने, हमारे सिक्योरिटी एजेंसीज ने, तमाम लोगों ने इस सारे एक्ट को अपोज किया। चंद लोग थे जो सड़कों पर निकले और उन्होंने अवाम को नुकसान भी पहुंचाया, इमलाक को नुकसान पहुंचाया, लेकिन स्टेट के रिट बरकरार रखने के लिए कुछ टाइम के लिए उनसे एक मुआहदा किया गया, जिसकी आपने बात भी की और उस पर एतराजात भी आए। अगर हम बात करें पाकिस्तान की स्टेट की और अवाम की, किसी भी तबके से किसी का ताल्लुक हो, आसिया बीबी वाला जो फैसला आया, एक तो पहली बात, पाकिस्तान में माइनॉरिटीज के राइट्स महफूज हैं। पाकिस्तान ने दुनिया को दिखाया इस फैसले से कि पाकिस्तान में किसी भी मजहब, किसी भी मसलक से ताल्लुक रखने वाले लोग महफूज हैं। पाकिस्तान की आला अदलिया ने यह फैसला दिया और अपने फैसले पे बरकरार है, किसी किस्म का कोई प्रेशर नहीं लिया। आपको पता है पाकिस्तान में रिलीजन कार्ड का इस्तेमाल किया जाता है, इस बार भी किया गया, लेकिन ना पाकिस्तान की रियासत इसके सामने झुकी और ना ही कमजोर पड़ी। उसके बाद एक क्रैकडाउन शुरू किया गया है उन तमाम लोगों के खिलाफ इस्लामाबाद में, पंजाब में, मुल्क भर में, जहां जहां नुकसान पहुंचाया गया अवाम की इमलाक को, اور یہ بہت ہی ایک پازیٹیو سائن ہے. آپ نے نہیں دیکھا ہوگا کوئی مثال آپ کو پاکستان میں ایسی نہیں ملتی ہوگی کہ مذہب کے نام پہ لوگ باہر نکلے اور ان کے خلاف کاروائی کا آغاز کیا گیا. تو شدت پسندی ہر جگہ ہے, پاکستان ہی میں نہیں ہے, ملک کے بڑے بڑے شہر لے لیں, ملک لے لیں, امریکہ میں ہوتی ہے شدت پسندی, اسکولس میں ہوتی ہے, ہر جگہ ہوتی ہے. تو یہ نہیں کہا جا سکتا کہ پاکستان میں شدت پسندی ہے. ہاں یہاں پہ سینٹیمنٹس کچھ اور ہوتے ہیں, مذہب کو یوز کیا جاتا ہے, لیکن ریزالو مجھے بالکل نظر آ رہا ہے. اس بار حکومت بڑے سخت اقدامات اٹھا رہی ہے ان لوگوں کے,
لیکن کیا ایسے آپ نے جیسے کہا
شہریوں کو,
ٹھیک ہے, جنہوں نے شہریوں کو نقصان پہنچایا, تو کیا اس کے اوپر بھی تو ایک وارننگ آ چکی ہے تحریک لبیک پاکستان کی قیادت کی جانب سے کہ حکومت اپنے معاہدے سے پھر رہی ہے. حکومت کا موقف یہ ہے کہ ہم ان لوگوں کو پکڑ دکڑ کر رہے ہیں جو بلوائی تھے, جنہوں نے اٹیک کیا,
عوام کے نقصان پہنچایا بالکل.
لیکن کیا اس کے خلاف ایک بار پھر کوئی کال آ سکتی ہے پی ٹی ایل سے؟
جی جی جی, تحریک لبیک والے پہلے بھی نکلے تھے سڑکوں پہ اور انہوں نے ہاسٹیج بنائے رکھا ٹوین سٹیز کو, پاکستان کے کیپٹل کو. اس بار بھی نکلے, لیکن اس بار ان کے ساتھ عام عوام نہیں نکلی, عام عوام نے نکلنے سے انکار کیا, اور یہ بہت پازیٹیو سائن ہے. دوسری طرف ہماری جو سیکیورٹی کے ادارے ہیں, ہماری جو حکومت ہے, حکومت کی ریٹ برقرار رکھنے کے لیے سب مل جل کے کام کر رہے ہیں. پاکستان میں یہ ریزالو واقعی اب نظر آ رہا ہے کہ پاکستان کی ریاست ان لوگوں کے سامنے جھکے گی نہیں. اور آسیہ بی بی والا جہاں تک معاملہ ہے, آسیہ بی بی کو جو بھی فیصلہ آیا قانون کے مطابق آیا اور قانون اس پہ برقرار ہے, ان کو حفاظت میں رکھا گیا ہے اور وہ بالکل محفوظ ہیں پاکستان میں. اور اس فیصلے کے بعد دنیا کو پاکستان کی طرف سے یہ میسج دے دیا گیا ہے کہ پاکستان کا جو امیج پورٹری کیا جاتا ہے ایسا نہیں ہے, ہمارے ہاں مائنورٹیز کو ایکولی رائٹس دیے جاتے ہیں, جو کہ اسلام بھی کہتا ہے اور ہماری ریاست بھی کہتی ہے.
جی ڈاکٹر عبد الجبار صاحب, اسٹیٹ ریزالو آج کی میٹنگ کم از کم یہاں بیٹھ کے مجھے میری نظر اس ایشو کے اوپر تھی کہ کیا یہ معاملہ ڈسکس ہوا, اس کے اوپر کوئی کمٹمنٹ سامنے آئی. ایک اعلان انفارمیشن منسٹر نے ضرور کیا جب یہ مظاہرے اور احتجاج شروع ہوا, لیکن آج کے اجلاس میں خاص طور پہ کوئی ڈائریکشن نظر آتی ہے؟
میں سمجھتا ہوں کہ آسیہ بی بی کے حوالے سے لازمی طور پر صورتحال ڈسکس ہوئی ہوگی, کیونکہ پرائم منسٹر کی ایبسنس میں یہ ہوا تھا جب وہ چائنا گئے ہوئے تھے اور ٹی ایل پی والوں نے اور ان کے خادم رضوی کے جو ایک ساتھی تھے انہوں نے جو بات کی تھی کہ جنرل جو ہیں وہ چیف آرمی اسٹاف کے خلاف کھڑے ہو جائیں, وہ غیر مسلم ہیں وغیرہ وغیرہ. تو ظاہر ہے کہ عام طور پہ یہ میسج اچھا نہیں گیا تھا, لیکن جہاں تک آسیہ بی بی کے حوالے سے ججمنٹ کا معاملہ ہے وہ ابھی تک منظر عام پر اس وقت تک نہیں کہا جا سکتا کہ کیا صورتحال بنے گی, اس پر لازمی طور پر انہوں نے غور کیا ہوگا, کوئی پریس ریلیز میں ہینڈ آؤٹ میں کوئی ایسی بات نہیں ہے. ایران کی سچویشن ہے, سینکشنز آپ کے سامنے لگی ہوئی ہیں, یمن سعودی عربیہ کی سچویشن ہے, سی پیک کا معاملہ ہے اور پرائم منسٹر ظاہر ہے وہاں رہے ہیں اپنے ہائی پاور ڈیلیگیشن کے ساتھ چائنا میں, وہ صورتحال انہوں نے ڈسکس کی ہوگی,
ٹھیک ہے,
اس میں کوئی نئی بات نہیں ہے. لیکن جہاں تک یہ تحریک لبیک کے حوالے سے میں بات کرنا چاہوں گا کہ ابھی اٹ از ٹو ارلی ٹو پریڈکٹ کہ پاکستان کے اندر یہ کہنا کہ انتہا پسندی نہیں ہے, یعنی فرقہ واریت کے حوالے سے یا مزاج کے حوالے سے بالکل ہے. لوگ اپنی سوچ کے سامنے گھروں میں لڑتے ہیں, مساجد میں لڑائیاں ہوتی ہیں اور ایک دوسرے کے مسالک کے اعتبار سے, مقبرہ فکر کے اعتبار سے, اور یہ سمجھ لیجیے کہ شدت پسندی مزاج میں ہے, ہمارے رویوں میں ہے. اور آسیہ بی بی کے حوالے سے ایک تھوڑی سی ان کو پلس پوائنٹ یہ تھا کہ دیوبند اسکول آف تھاٹ کے لوگوں نے جیسے مولانا سمیع الحق کے قتل سے چند گھنٹے پہلے بھی انہوں نے تقریر کی تھی, جس کے سپریم کورٹ کے چیف جسٹس کو بھی انہوں نے ہدف تنقید بنایا تھا اور آسیہ بی بی کے رہائی کے فیصلے کو ناپسند کیا تھا انہوں نے. تو کہنا یہ کہ اٹ از ٹو ارلی کہ جی ہم یہ کہیں گے نہیں جناب ہماری ریاست جو ہے وہ بڑی انڈیپینڈنٹلی فیصلے کرے گی حکومت. دیکھیے ہم لوگ یعنی انٹرپریٹیشن کے حوالے سے ہماری سمجھ میں بات نہیں آتی ہے, میڈیا میں کچھ الیکٹرانک میڈیا میں بات ہوتی ہے اسٹیٹ فنکشنز کے اوپر اور گورنمنٹ فنکشنز کے اوپر. گورنمنٹ جو ہے عمران خان صاحب کی ایک لبرل ایٹیچیوڈ لے کر سامنے آئی ہے, بیہیویئرلی کہہ سکتے ہیں کہ جیسے پاکستان پیپلز پارٹی 70s میں ایک اپنے کانوٹیشن کے اعتبار سے یا اپنی سوچ کے اعتبار سے یا سوشلزم کے اعتبار سے لے کر آئی تھی اور اس کو رائٹ ونگ پارٹیز نے اس کو اپوز کیا تھا. آج عمران صاحب کی وہی صورتحال ہے, لیکن یہاں تک آسیہ بی بی کے حوالے سے ججمنٹ کے اور اس کی رہائی کے معاملے میں اٹ از ٹو ارلی ٹو میک اے پریڈکشن اینڈ اسسمنٹ. وہ ابھی تک یہ تو کہا گیا کہ کینیڈا میں پہنچ گئی ہیں, وہ اپنی فیملی میں جا کے مل گئی ہیں, لیکن یہاں پر گورنمنٹ کا کہنا یہ تھا کہ نہیں جناب
نہیں, وہ بلکہ ہم آپ کو اپڈیٹ کر دیتے ہیں, آپ کو ایک ساؤنڈ بائٹ سنواتے ہیں. جو اسٹیٹ منسٹر ہیں انٹیریئر کے شہریار آفریدی, ان سے ہمارے نمائندے علی رانا نے بات بھی کی اور انہوں نے کنفرم کیا ہے کہ وہ اس وقت پاکستان کے اندر ہی موجود ہیں.
ریویو قانونی شرعی ہر کسی کا حق ہے. نمبر ٹو, سپریم کورٹ جو ڈیسیجن دے گی حکومت اس پر عمل کرے گی. نمبر تین, جب تک کانوکٹ کوئی نہیں ہوتا, کوئی لیگل گراؤنڈز نہیں ہوتے, اب کیسے ایگزٹ کنٹرول لسٹ میں نام ڈالیں گے؟ سوال ہی نہیں پیدا ہوتا. اٹ از ویری سمپل, ٹھیک ہے جی. ہمیں ایک چیز کو انڈرسٹینڈ کرنا ہے جو آپ کو میں کلیئرلی بتا رہا ہوں, ہر وہ پاکستانی چاہے وہ جس مذہب کا ہے جس مسلک کا ہے, وہ ریاست پاکستان کی ذمہ داری ہے. کسی کو لائسنس نہیں دیا جا سکتا کسی کے جان و مال سے کھیلنے کا, کسی کو لائسنس نہیں دیا جا سکتا کسی کو اپنے ٹرمز ڈکٹیٹ کرنے کا.
یہ تھا ایک میسج ہنا جس کی بات کری تھی کہ ایک ریزالو جو ہے وہ پہلی دفعہ نظر آیا ہے
1977 میں, جو مارچ کے اندر ایک گروس اریگولرٹیز اور بڑے زبردست پیمانے پر دھاندلی کی تھی بھٹو کی گورنمنٹ نے, اور بھٹو نے اس کے نتیجے میں بھٹو نے یہی بیان دیا تھا کہ میری کرسی بہت مضبوط ہے, اور ان کو رائٹ ونگ پارٹیوں نے اٹھا کر باہر پھینک دیا تھا. یہ اٹ از ٹو ارلی, شہریار افریدی صاحب ہو یا عمران صاحب کی حکومت ہو یا کوئی بھی ادارہ ہو, بڑے پھوک پھوک کے ان کو قدم.
ٹھیک ہے, لیکن جبار صاحب اگر پاکستان کی
پاکستان میں بہت,
ٹھیک ہے بالکل درست کہہ رہے ہیں, لیکن اگر آپ پاکستان کی فوج بھی اگر ادارے کے ساتھ کھڑی ہو, سیاسی ادارے کے ساتھ, تو کیا پھر بھی مذہبی ایلیمنٹ جو ہے وہ حاوی ہو سکتا ہے؟
یہ بڑا اچھا سوال ہے, یہ بڑا اچھا سوال ہے. یہی افواج پاکستان ہیں جنہوں نے رائٹ ونگ پارٹیز کو استعمال کیا ہے, یا آگے افغانستان کا معاملہ ہو یا کشمیر کا معاملہ ہو.
تو ابھی کیا کنڈیشن ہے آپ کو لگتا ہے, کیونکہ انہوں نے براہ راست فوج کی قیادت کو یہاں پہ دھمکیاں ملی ہیں, ان کے اپنے سٹیکس اس میں بہت انوالو ہو گئے ہیں.
وہ ایک ایسا مس فائر ہو گیا ہے جس سے وہ اب ان سے صبر نہیں رہا ہے. وہ ایک مس فائر تھا, وہ سینٹیمنٹس میں اور جذبات میں اپنے آپ کو, اپنے دماغوں کو, اپنی زبانوں کو قابو نہیں کر سکے. اور غالب رضوی کے حوالے سے ویسے بھی مشہور ہے کہ وہ ان کو اپنی زبان پہ قابو نہیں ہے.
ہنا آپ اس کو سمجھ کیجیے گا, آپ نے شہریار افریدی کا نقطہ نظر بھی سنا.
بڑا شہر جو پورٹ سٹی آف پاکستان ہے اس کو چاروں طرف سے بند کر دیا گیا تھا, اس کو چاروں طرف سے یہ سمجھ لیجیے اٹ واز اے راک سٹی.
جی
ہنا, یو نو آل دیز ایجوکیشنل.
اچھا جیسے یہ پروفیسر صاحب بات کر رہے ہیں, بہت واضح چینج میں تو اسلام آباد میں دیکھ رہی ہوں. میں اسلام آباد میں ہوں, یہاں پہ سارے انسٹیٹیوشنز ہیں, پولیٹیشنز ہیں, جو بھی ہے ہر طبقے کے لوگ یہاں پہ موو کرتے ہیں, میری سب سے انٹریکشن بھی رہتا ہے. سب سے واضح چینج اس طرح سے دیکھا جا رہا ہے کہ اس بار اسٹیٹ اور اسٹیٹ کا کوئی بھی انسٹیٹیوشن ان لوگوں کے سامنے جھکنے کے لیے تیار نہیں ہے اور نہ ہی جھکے گا.
اور آپ کو ہم ذرا, آپ کو شاید اس انٹروڈکشن میں کوئی مزاحمت بھی نہ ہوگی, آپ کی بات میں اس لیے تھوڑی سی پھر تھنڈسٹری بڑھ جاتی ہے کہ آپ پولیٹیکلی جو حکومت ہے اس کی کوئی زیادہ فین نہیں ہے, اس کے باوجود آپ کی یہ رائے ہے, رائٹ؟
بالکل, اس کے باوجود میری یہ رائے, میں کسی کی فین نہیں ہوں, میں صحافی ہوں, میں انڈیپینڈنٹلی جو ہے اپنی رائے دوں گی. اور دوسری بات, یہاں پہ اس کیس میں اگر بات کی جائے, پچھلی بار جو میں نے آبزرو کیا تھا اسی جماعت نے جو دھرنا دیا تھا, کچھ اور سینٹیمنٹس تھے, لوگوں کے خیالات کچھ اور تھے, لیکن اس بار معاملہ تھوڑا اور ہے. اس بار جتنے بھی انسٹیٹیوشنز ہیں وہ سب حکومت کے ساتھ کھڑے ہیں, اور حکومت خود بھی, جس طرح آپ نے اسٹیٹ منسٹر کا بھی وائس نوٹ بھی چلایا, اس میں بھی انہوں نے واضح طور پہ کہا کہ آسیہ بی بی کا نام ای سی ایل میں نہیں ڈالا گیا, نہیں ڈالا جائے گا. کیوں ڈالا جائے گا ان کا نام؟
ہاں یہ بھی بڑا اسٹیٹ اور بولڈ اسٹیٹمنٹ تھا. مجھے چونکہ سیگمنٹ کو ختم کرنا ہے, وقت ذرا کم ہے.
اسٹیٹ نے اپنی ریٹ جو ہے وہ برقرار رکھی ہوئی ہے.
ایک منٹ,
دنیا دیکھ رہی ہے کہ پاکستان میں اسٹیٹ کی ریٹ برقرار ہے.
ایک کمنٹ دونوں اپنے مہمانوں کا, مجھے سیگمنٹ کو وائنڈ اپ کرنا ہے. ایک اور ڈیولپمنٹ ہوئی ہے جس کو میں نے اسی سے لنک کیا ہے کہ اگین پاکستان ایف اے ٹی ایف کی بات ہو, پھر یاسیہ بی بی, ریلیجیس ایکسٹریمزم, پاکستان کا جو پاسپورٹ ہے انہیں بنیادوں کے اوپر بہت سٹرگل کرتا آ رہا ہے, اب بھی بہت نچلے نمبروں پہ ہے. لیکن جو گلوبل انڈیکس ہے پاسپورٹ کے بارے میں جو رینکنگ جاری کرتا ہے, اس کی 2018 کی جو رینکنگ رپورٹ ہو رہی ہے, اس میں بتایا گیا ہے کہ پچھلے سال کی نسبت 8 درجے بہتری آئی ہے. پچھلی بار 98 نمبر پہ تھا پاکستان, اب پاکستان 90 نمبر کے اوپر آ چکا ہے عراق کے ساتھ. کیا اس کی ریزن ہو سکتی ہے ڈاکٹر جبار صاحب مختصرا؟
دیکھیں, یہ جو گیلپ ہو یا آپ کے اس قسم کے کوشچنرز بیسڈ یا اسٹرکچر قسم کے کوشچنز کی بیس کے اوپر انالیسس کیے جائیں, یہ رینڈم سیمپلنگ میں تو آتے ہیں, میجر سیمپلنگ میں نہیں آتے ہیں. اینی وے, एक ओपिनियन है और अगर ऐसा है तो मैं समझता हूँ इट्स अ पॉजिटिव सिग्नल, इट्स अ पॉजिटिव साइन।
हिना आपकी राय क्विकली।
दीगर मजहबी जमातों में अगर कहीं का अलायंस बढ़ गया तो
इकोनॉमिकली पाकिस्तान ग्रो कर रहा है और पाकिस्तान में पॉजिटिविटी चल रही है, बिजनेस जो है वो पाकिस्तान में बढ़ रहा है, इन्वेस्टमेंट्स बढ़ रही हैं और पाकिस्तान जो सी पैक का हिस्सा बन रहा है पूरी दुनिया की नजरें इस वक्त पाकिस्तान पे, स्ट्रेटेजिक वैल्यू हो पाकिस्तान की और ये सब चीजें काउंट करती हैं। पाकिस्तान में अमन अमान की सूरत हाल बेहतरीन है और पासपोर्ट की रैंकिंग में बेहतरी आना, ये सभी फैक्टर्स इसमें काउंट करते हैं।
बहुत शुक्रिया हिना आपका भी और डॉक्टर अब्दुल जवाहर साहब आपके भी ममनून है। सामिन ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है जहां रैंक मैं हूं असद हसन और प्रोड्यूसर नेस्वर इमाम। प्रोग्राम का बिल्कुल आखिरी सेगमेंट बहुत है, आप खबरों के अंदर सुन रहे हैं, हम भी ये सुन के यहाँ वाशिंगटन में बैठ के सख्त हैरान है कि पाकिस्तान में तकरीबन तमाम बैंक बाशमूल स्टेट बैंक के उनका डाटा जो है वो हैक होने की इत्तला मिली है और वो डाटा ना सिर्फ हैक हुआ है बल्कि कई लोगों के इंडिविजुअल अकाउंट्स में जाके पैसे भी निकलवाए गए हैं ATM मशीनों के जरिए और बड़े पैमाने पर यह फ्रॉड है। और हमें जो जियो टेलीविजन ने भी जो रिपोर्ट किया और बाकी भी कि इवन इसके अंदर पाकिस्तानी जो बैंक अकाउंट होल्डर्स हैं उनके डाटे को इंटरनेशनली मार्केट के बाहर ऑनलाइन जाके सेल भी किया जा रहा है। रियाज एंडी साहब ने एक्सक्लूसिवली इसके ऊपर इन्वेस्टिगेटिव पैकेजेस किए हैं जियो टेलीविजन के लिए, इस वक्त हमारे साथ वो मौजूद हैं, सीनियर साफी हैं और हमारे भी कलीग रहे हैं। रियाज साहब बहुत शुक्रिया आपका, ये क्या कजिया है, कैसे ये सब कुछ हुआ है और क्या तदाबीर इख्तियार की जा रही है FIA और बैंकिंग सेक्टर के अंदर ये एबिलिटी है कि अब टेक्नोलॉजिकली इसको वो काउंटर कर सके?
हाँ, एबिलिटी की जहाँ तक बात है अगर नहीं भी है तो वो पैदा करनी पड़ेगी, बिकॉज ये वो हकीकत है जिसके साथ हमारी दुनिया जी रही है और हमें उसके साथ अपने आप को हम आहंग करना है। हाँ, सिलसिला ये है कि बीच में आपको काफी रिपोर्ट्स मिलती आई होंगी कि डेटा मुख्तलिफ ATM मशीनों पे कुछ चाइनीज जो है अपने डेटा लगाकर लोगों का रिकॉर्ड जमा कर रहे हैं। तो आई थिंक ये बीच की कहीं की कहानी है, उससे पहले ये सिलसिला काफी अरसे
ATM पे ये हमने सुना, तो क्या इसके भी खुरे बीजिंग की तरफ जा सकते हैं?
बिल्कुल, यानी अगर आप इसको लिंक निकालेंगे तो ये तो हमारे पास जो रिकॉर्ड है वो तो यही कहता है कि दो चाइनीज इस किस्म की एक्टिविटीज कराची में करते रहे और वो रिपोर्ट भी हुआ है, उनके खिलाफ केसेस भी हुए हैं, तो वो डेटा तो वहां से कॉम्प्रोमाइज हुआ है ना। ये जो सिलसिला है इसकी रिपोर्टिंग की है ब्रायन कर्ब ने, कर्ब ऑन सिक्योरिटी इनकी एक वेबसाइट है जिसके ऊपर ये ब्रेक करते रहते हैं। 4 साल पहले इन्होंने एक रिपोर्ट की थी जिसमें उन्होंने कहा था कि एक ग्रुप है जोकर स्टैश, गालिबन उन्होंने ये नाम यूज किया, ये लोग जो है ये एक बाजार है साइबर चोरों का, डेटा डंप होता है बैंक सार्फीन का और सिर्फ पाकिस्तानी नहीं है, बहुत सारे और मुल्कों के डेटा है जो यहाँ पे डंप होते हैं। पाकिस्तान का पहला डेटा 26 अक्टूबर को डंप हुआ था और ये 8-9 बैंकों के कुछ 8,000 कस्टमर थे जिनका डेटा यहाँ पे कॉम्प्रोमाइज हुआ था, वो $100 से $150 फरोख्त हुआ था। एंड इसको इस डेटा को यूज करके ब्लैंक आपका जो क्रेडिट कार्ड होता है उसके ऊपर ये सारी इंफॉर्मेशन,
ठीक है,
आपकी जो फिल्म है उसके ऊपर ट्रांसफर होती है, उसके ऊपर इम्बोजिंग होती है नंबर की और वो आपका जो क्रेडिट कार्ड है या डेबिट कार्ड है उसकी क्लोन बन जाती है जिसको
समझ लें। लेकिन अब ये मालूम नहीं कि पाकिस्तानी कंज्यूमर के पास इसमें प्रोटेक्शन है कि नहीं, ये फ्रॉड यहाँ पे अमरीका के अंदर भी होते हैं, IDs हैक होती हैं और लोग आपके क्रेडिट कार्ड से शॉपिंग करते हैं लेकिन वो सिक्योर्ड हैं, आपको पैसे मिल जाते हैं जब आप क्लेम करते हैं। तलहा मखदूम साहब हमारे साथ हैं, साइबर सिक्योरिटी एक्सपर्ट हैं, वाशिंगटन बेस्ड हैं। तलहा क्विकली हमें ज़रा ये बताइएगा कि साइबर सिक्योरिटी ये बैंकों का डाटा हैक करना, बैंकों का अपना सिक्योरिटी सिस्टम उसको कैसे ये लोग ब्रीच करते हैं एक बात, और ये इंटरनेशनल ब्लैक मार्केट किस तरह से ऑपरेट कर रही है कि वहाँ पे लोगों का डाटा सेल किया जा रहा है बाकायदा तौर पे?
जी बहुत बहुत शुक्रिया आपने शो में मुझे शामिल किया। पहले तो आपका जो पहला सवाल कि ये इन्फॉर्मेशन चोरी कैसे होती है, इसके दो मेन फैक्टर्स हैं। पहला फैक्टर ये आता है कि आपने एज अ कंज्यूमर अपनी इन्फॉर्मेशन किस हद तक प्रोटेक्ट की हुई है, क्या आपका पासवर्ड बहुत इजीली हैक किया जा सकता है। अक्सर हम देखते हैं कि जब आप बैंक के लिए साइन अप करते हैं तो वो आपको पासवर्ड में एक खास किस्म की रिस्ट्रिक्शन देते हैं कि एक अपर केस, लोअर केस, न्यूमेरिक डिजिट या 1, 2, 3 या फिर कोई स्पेशल कैरेक्टर, एक्सक्लेमेशन पॉइंट या क्वेश्चन मार्क, इस तरह की चीजें आपके पासवर्ड में होनी चाहिए ताकि जो ऑटोमेटिक जनरेटेड पासवर्ड हैक करने की कोशिश कोई कर रहा है उसको काफी डिफिकल्टी होती है आपका पासवर्ड हैक करने में। सबसे पहले तो ये आती है कंज्यूमर को अपना पासवर्ड सही तरीके से प्रोटेक्ट करना चाहिए। दूसरा फिर जो मेन फैक्टर है वो बैंक का अपना इंफ्रास्ट्रक्चर है, क्या बैंक अपने سو سائبر انفراسٹرکچر میں اتنے پیسے انویسٹ کرتا ہے کہ وہ لوگوں کی انفارمیشن کو صحیح پروٹیکٹ کر سکے. جیسے کہ حال ہی میں ابھی فار ایگزامپل پاکستان کے بینک نے آن لائن سسٹم اپنا اگر اپ گریڈ کیا تو جتنے بھی یوزر نیم اور پاس ورڈ پہلے بنائے گئے تھے وہ سارے وائپ آؤٹ ہو گئے. اس کا مطلب یہ ہے کہ اس بینک نے اپنے انفراسٹرکچر میں ذرا بھی پیسے انویسٹ نہیں کیے.
سو اس میں جو
انفارمیشن
ٹھیک ہے, سو اس میں جو بینک انسٹیٹیوشنز ہیں ان کے اوپر بڑی پرائم رسپانسبلٹی, اور خاص طور پہ پاکستان کے اندر اسٹیٹ بینک انسٹیٹیوشنز اگر وہ ہیک ہوئے ہیں سو ان کو یہ ایشور کرنا ہوگا, ڈیجیٹلائز اور جو ماسٹر ٹیکنالوجیز ہیں وہ ایوالو کرنی ہوں گی. بہت شکریہ تعالیٰ مخدوم آپ کا, ریاض اینڈی صاحب آپ کے بھی ممنون ہیں. پروگرام ہم یہاں پہ ختم کریں گے. پروڈیوسر تھے ہمارے ساتھ اسفر امام, اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
امریکہ میں آج منگل کے دن وسط مدتی انتخابات ہو رہے ہیں جن میں خاصا جوش و خروش پایا جاتا ہے. ان انتخابات کی اس مرتبہ کافی اہمیت ہے اور ووٹرز کے ساتھ ساتھ تجزیہ کار بھی گہری دلچسپی ظاہر کر رہے ہیں, اس لیے کہ ان کے نتائج سے یہ فیصلہ ہوگا کہ کون سی جماعت ایوان نمائندگان اور سینیٹ میں اکثریت حاصل کرتی ہے. وائس آف امریکہ کے نامہ نگار مائیکل بومین کی رپورٹ. تجزیہ کاروں کے مطابق آج کے الیکشن کے نتائج سے صدر ڈونلڈ ٹرمپ کی اس صلاحیت پر اثر پڑے گا کہ وہ اقتدار کے آخری دو سال میں اپنے ایجنڈے کو کتنی عملی شکل دے سکتے ہیں. بہت سے لوگوں کا خیال ہے کہ یہ وسط مدتی انتخابات صدر ٹرمپ کی اب تک کی کارکردگی پر ریفرنڈم کی حیثیت بھی رکھتے ہیں. بہت سے ریاستوں میں پہلے ہی قبل از وقت ووٹنگ ہو چکی ہے جو ایک ریکارڈ ہے. بہت سے 30 سال سے کم عمر کے ووٹروں نے بھی اپنا حق رائے دہی استعمال کیا ہے جو ایک دلچسپ رجحان ہے. انہیں میں فلوریڈا ہائی اسکول کا ایک طالب علم میٹ ڈیش بھی ہے. ہم 6 نومبر کے انتخابات کے بارے میں بہت پرجوش ہیں. انتخابی مہم کے دوران ٹیلی ویژن اور ریڈیو پر امیدواروں کے حق میں اشتہارات کی بھرمار رہی. صدر ٹرمپ روزانہ ریپبلکن امیدواروں کے لیے مہم چلاتے رہے اور امریکہ کی مضبوط معیشت کا چرچا کرتے رہے, جبکہ اپنے تئیں بعض خطرات پر انتباہ کرتے رہے اور ان تارکین وطن کا ذکر کرتے رہے جو بغیر دستاویز کے امریکہ میں داخل ہونے کی کوشش کر رہے ہیں. ایک موقع پر انہوں نے کہا, ڈیموکریٹس ایک بعد دیگرے قافلوں کو دعوت دینے کے خواہش مند ہیں, اور آپ دیکھیں ہم زیادہ سے زیادہ قافلے بنتے دیکھ رہے ہیں. آپ یہ دیکھ سکتے ہیں, مجھے حیرت ہے یہ کس طرح ہو رہا ہے. ڈیموکریٹس بھی اس کے جواب میں رد عمل ظاہر کر رہے ہیں. سابق نائب صدر جو بائیڈن کہتے ہیں,
We Democrats have to make it clear who we are. We choose hope over fear. We choose unity over division. We choose our allies over our enemies.
ہم تمام ڈیموکریٹس کو چاہیے کہ واضح کریں کہ ہم کون ہیں. ہم نے خوف کے بجائے امید کا انتخاب کیا ہے, ہم نے نفاق کے بجائے اتحاد کا انتخاب کیا ہے. حالیہ چناؤ میں ووٹرز ایوان نمائندگان کے تمام ارکان کا انتخاب کریں گے, جہاں گزشتہ 8 برس سے ریپبلکنز اکثریت میں چلے آ رہے ہیں. اگر رائے عامہ کے جائزے کو صحیح خیال کیا جائے تو اس بات کا امکان ہے کہ ڈیموکریٹس ایوان کا کنٹرول حاصل کرنے کی پوزیشن میں ہیں. تاہم رائے عامہ کے جائزے میں یہ بھی کہا گیا ہے کہ اس بات کا امکان ہے کہ ریپبلکنز سینیٹ میں اپنے معمولی سے برتری برقرار رکھنے میں کامیاب ہو جائیں گے. سینیٹ میں ڈیموکریٹس ریپبلکنز کے مقابلے میں 3 گنا نشستوں کا دفاع کر رہے ہیں. ڈیموکریٹک سینیٹر کرس وین ہولن نے ABC This Week میں کہا,
Senate Democrats really faced the toughest political map in 60 years, so it's remarkable that we're in as strong a position.
گزشتہ 60 برس میں سینیٹ میں ڈیموکریٹس کو صحیح معنوں میں سخت ترین منظر نامے کا سامنا ہے, لیکن ہم مضبوط پوزیشن میں ہیں, تاہم صدر ڈونلڈ ٹرمپ کہتے ہیں.
Well, we're going to see. I think we're doing very well. Certainly, we're doing very well in the Senate, which is obviously very important.
دیکھیے, میرا خیال ہے کہ ہم بہت اچھا کر رہے ہیں. سینیٹ میں یقیناً ہم بہت اچھی پوزیشن میں ہیں, اور میرا خیال ہے کہ ایوان نمائندگان میں بھی ہم اچھا کریں گے. ہم سب یہ دیکھیں گے. عام طور پر یہ ہوتا ہے کہ اپوزیشن پارٹیاں بڑی حد تک وسط مدتی انتخابات میں فائدے میں رہتی ہیں. تجزیہ کاروں کے خیال میں اگر کانگریس میں منقسم کنٹرول رہا تو اس سے امکان ہے کہ کیپیٹل ہل پر جانبدارانہ تعطل کی صورتحال واپس آ جائے گی. رضی احمد رضوی, اردو وی او اے, واشنگٹن.